نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد سبق نمبر 149 آيت نمبر 1 سے 8 سورة الكهف لسن نمبر 149 آيت نمبر 128 سورة الكهف اس سبق کے ساتھ سورة الكهف کا آغاز ہوتا ہے جو قرآن پاک کی بہت ہی خوبصورت سورة ہے اگر آپ ترتیب کے اعتبار سے دیکھیں تو 18 نمبر کی سورة ہے یعنی 18 گویا کہ اس سے پہلے ہم قرآن پاک کی 17 اہم صورتیں پڑھ چکے جس میں ایک تو بہت ہی مختصر تھی سورة الفاتحہ اور باقی نسبتاً طویل صورتیں تھی مکی صورت ہے 110 آیتیں ہیں اس میں 12 رکوع ہیں 1608 کلمات ہیں اور 6620 حروف ہیں اس سے کیا فائدہ ہوا جو میں نے آخری بات بتائی یہ سوچ لے کہ اگر آپ نے یہ پوری صورت بغیر مس کیے سنی تو ہر لفظ پر 10 نیکیاں کم سے کم اور اس کی نیکیاں آپ کے نام اعمال میں سورت کہف کا نام سنتے ہی جمعہ یاد آ جاتا ہے حقیقت یہ کہ سورت القہف کا جو نام ہے اس سورت کے پہلے رکوع کی آیت نمبر 9 اس اول فتح جتویل القحفی سے ہے اور کہف کہتے ہیں پرانی غار کو جہاں وہ لفظ آئے گا انشاءاللہ اس کو دیکھیں گے تھوڑا سا دیکھ لیں وہ غار جو پہاڑ کے اندر ہو آپ کو پتا کہ لفظ غار بھی عربی کا لفظ ہے کہاں آیا قرآن پاک میں اس ہما فل غاری اور کہاں آیا یہ لفظ سورت ملک آخری آیت کل ارائیتم ان اصبح ماؤکم غورا فمن یاتیکم بماء معین تو غور بھی یہی لفظ ہے فرق کیا ہے لفظ غار اور کہف میں غار کا منہ کھلا ہو اوپن ہو تو اس کو کہف کہتے ہیں جیسے کہ اس صورت میں ہم پڑھیں گے اور منہ تنگ ہو تو اس کو غار کہتے ہیں جیسے غار سور میں آپ کے بارے میں پڑھ چکے صورت انفال میں کہ اس کا منہ اوپر سے بالکل تنگ تھا پتہ بھی نہیں چلتا اس صورت میں 38 بار 38 ٹائمز الحمدللہ کا لفظ آیا یہاں سے آپ دیکھ لیجئے کہ یہ صورت ہمیں کیا سکھاتی ہے پھر یہ ان صورتوں میں سے ہے کہ جو لفظ الحمد سے شروع ہوتی ہیں صورت فاتحہ الانعام فاطر سبا اور کہف یہ ساری صورتیں لفظ الحمد سے شروع ہوتی ہیں کب نازل ہوئی مکی زندگی کے تیسرے دور میں اور آپ سوچ سکتے ہیں کہ وہ دور کتنا مشکل تھا ہم نے صورت الانعام کی تفسیر سے پہلے ذکر کیا تھا کہ مکی دور جو ہے وہ چار بڑے بڑے اہم ادوار میں تقسیم کیا جاتا ہے اگر اسی کو سامنے رکھیں تو اس تقسیم کے لحاظ سے تیسرا دور جو تھا وہ تقریباً 590 کے آغاز سے شروع ہوتا تھا اور 1090 تک چلتا جاتا ہے اس دور میں جو چیز دوسرے وقتوں سے مختلف ہے وہ کیا ہے کہ قریش نے نبی صلی اللہ علیہ وسلم اور آپ کی تحریک اور جماعت کو دبانے کے لیے اب مذاق استہزاء اعتراضات الزامات تھریٹ کرنا یعنی خوف زدہ کرنا لالچ دینا اور مخالفانہ پروپیگنڈے یعنی آپ ذرا اس حالات کو بھی تو دیکھیں نا جہاں یہ رمجھم کرتی ہوئی آیتیں نازل ہو رہی تھی اور اللہ کے نبی کو کن مشکل حالات سے سامنا کرنا پڑا تھا لیکن ابھی یہ وہ دور تھا کہ جس میں ظلم و ستم اور مار پیٹ اور جو معاشی دباؤ کے ہتھیار تھے یہ بھی استعمال ہونے شروع ہو گئے تھے یہاں تک کہ مسلمانوں کی ایک بڑی تعداد حبشہ جا چکی تھی مکہ سے حبشہ باقی جو لوگ پیچھے تھے ان کو اللہ کے نبی اور آپ کے خاندان کے ساتھ شیب ابی طالب میں بند کر دیا گیا سوشل بائیکاٹ اکنامیکل بائیکاٹ رشتے ناتے نہیں ہوں گے ان کے بچوں کے ساتھ آج ہم دین پہ آتے ہم کہتے ہیں ہمارے بچوں کے رشتے کہاں ہوں گے لوگ کہہ رہے ہیں یہ تو بہت نیک ہوتی جا رہی ہیں مذہبی ہوتی جا رہی ہیں تو یہ دھونس اور دھمکی تو اس دور میں بھی ملی تھی ہر طرح سے مسلمانوں پہ حالات بند تھے इस दौर में दो लोग ऐसे थे कि जिनकी वजह से मक्का वाले कोई इंतहाई कदम नहीं उठा पा रहे थे, और एक अबू तालिब और एक उम्मुल मोमिनीन हजरत खदीजा रजी अल्लाह तआला थी। चूंकि असर रसूख वाले थे, जाती तौर पे दौलत भी थी हजरत खदीजा के पास, बड़े खानदान से थी, तो इस वजह से मक्का वाले खुल के हाथ नहीं डाल सकते थे। लेकिन सन 1090 के साथ ही दोनों की आंखें बंद हुई और ये दौर खत्म। चौथा दौर जब शुरू हुआ तो फिर तो वो 3 साल कोई पूछे भी ना कि मुसलमानों पर मक्के की जिंदगी तंग की गई, हत्ता कि फिर अल्लाह के नबी को अपने साथियों को साथ लेकर मक्का से निकलना पड़ा। जब सूरत काहफ के ऊपर हम एक नजर डालते हैं, मैं तो आप इस वक्त बड़े पुरासाइश माहौल में बैठ के इसको पढ़ रहे हैं ना, पेट भी शायद भरे होंगे, जिस्म पे कपड़े भी अच्छे होंगे, कोई बेपरेशानी भी नहीं है कि घर जाएंगे तो पता नहीं क्या हो चुका होगा पीछे से। लेकिन अगर आप गौर करके देखें तो जिस वक्त ये सूरत मेरे नबी के ऊपर नाजिल हो रही थी तो आपकी हालत क्या थी कि जिसको आप कह सकते हैं कि कुछ नहीं पता कि आगे क्या होगा, जिसको कहते हैं कि अपने बेगाने मुझसे और बेगाने तो पहले ही खफा थे। ऐसे वक्त में फिर असहाबे कहफ का किस्सा सुनाया जा रहा है जो हम कल करेंगे इंशाल्लाह, तरतीब के इतबार से जो हमारी लेसन प्लानिंग है, कि किस तरह से उन्होंने मुश्किल हालात में दीन को थामा। और कल जितने टीनेजर्स आपके इर्द गिर्द हैं सबको ले आए जो बहुत ही मजबूर हैं आज हालात के हाथों, कि किस तरह से कौमों का नसीब संवरता है जब जवानों के अंदर रूह पैदा होती है, जब उनको अपनी जिंदगी का मकसद समझ आता है, वो कपड़े खाने पीने को मकसद नहीं बना लेते और कैरियर उनके लिए सब कुछ नहीं हो जाता। फिर इस सूरत का नजूल एक खास सवाल पे हुआ था जिसका तذکرہ आपको मैंने पिछले सबक में सूरत बनी इसराइल के साथ बताया था। रूह वाले सवाल में मुशरिकी ने मक्का ने 3 सवाल पूछे थे नबी सल्लम से, और अल्लाह के नबी का असल में इम्तिहान लेना चाहते थे। गाहे बगाहे वो लोग इम्तिहान लेते रहते थे आपका, ताकि पता चल जाए कि आप ठीक हैं, और अगर ना ठीक हो तो जल्दी से हम आपको बदनाम करें कि हाँ हमने तो पूछा था, उनको तो जवाब ही नहीं आते, तो वो कहाँ से इतनी बड़ी है। तो इसके बारे में हम इंशाल्लाह इमाम बुखारी का अमल पढ़ेंगे कि वो कैसे थे। लेकिन बात कहने की यह है कि 3 सवाल जो थे वो अहले किताब के प्रवोक करने, यानी उनकी तरफ से फील कराया गया कि ये पता नहीं है भी कि ठीक नहीं, उस पे पूछे गए थे। और उन 3 सवालों में से पहला सवाल यह था कि असहाबे कहफ कौन थे। क्योंकि मक्का वालों के पास कोई इल्हामी किताब नहीं थी, इसलिए ये पुराने किस्से उनके पास मारूफ नहीं थे, और अहले किताब अपनी किताबों में चीजें चूंकि पढ़ चुके थे तो इस पढ़ लेने को वो अपनी बहुत बड़ी बहादुरी समझते थे। हालांकि किसी को एक चीज आपसे 2 साल पहले पढ़ने को मिल गई तो वो आपसे बड़ा आलिम तो नहीं बन गया ना, इन्फॉर्मेशन का नाम तो इल्म है भी नहीं है। बहरहाल ये उनकी बातों में आकर अल्लाह के नबी से पूछते थे। दूसरा सवाल क्या था कि किस्से खिजर क्या था, खिजर कौन थे क्या था, और ये दोनों किस्से क्रिश्चियंस और ज्यूज की तारीख से मुतल्लिक थे, हिजाज में इसका कोई चर्चा ना था। वो चाहते थे कि अल्लाह के नबी की हकीकत खुल जाए और पता चल जाए कि आपके पास कोई गैब का जरिया इल्म नहीं है। लेकिन अल्लाह ताला ने अपने नबी की जुबान से इन सवालों का जवाब इस तरह दिया कि सूरत काहफ में इन दोनों का तफसील से वाकया आ गया। ये भी एक बड़ा अहम बात है, और ये वो दो वाकयात है जिनका पूरे कुरान में इस सूरत के सिवा और कहीं जिक्र नहीं। यानी अगर आपने कल का सबक छोड़ दिया और आखिरी सबक जिसमें जुल्कर्नैन का किस्सा आएगा वो छोड़ दिया, तो आप कह सकते हैं कि पूरे कुरान में कहफ वालों का कोई किस्सा ही नहीं है और इस तरह जुल्कर्नैन का नहीं है, पूरा एक ही जगह पे ये कर दिया। और खास तौर पे पूछा तो उन्होंने कुछ और सोच के था अल्लाह के नबी को शर्मिंदा करने के लिए, लेकिन जो उस वक्त के हालात थे वो ऐसे उनके ऊपर चिस्पा हुआ कि किस्सा सुनते जा रहे थे और सर उनका शर्म से डूबता जा रहा था। जो असहाबे कहफ के साथ उस वक्त हुआ था वही मक्का में मजलूम मुसलमानों के साथ हो रहा था, और जिस तरीके से मुसलमानों ने अपनी जान नहीं बल्कि ईमान बचाने के लिए अब हिजरतें शुरू कर दी थी, इसी का सबक उसमें मिल गया। गोया कि आप कह लें कि उन्होंने खुद ही पूछ के अपने पांव पे कुल्हाड़ी मारी कि इस किस्से के जरिए से सहाबा कराम को वही हुदल बयानी वाली बात याद कर लीजिए कि दूसरों के हालात से अपने लिए अमल की राहें मिल गई कि अब हमें भी हिजरत करनी चाहिए। और जुल्करनैन का किस्सा जब सुना तो मक्का के बड़े बड़े कुरैश के सरदार जो अपनी चौधराहट में और दौलत के नशे में मुसलमानों के ऊपर जुल्मों सितम करते थे, उनको फिर अपने दामन में झांकना पड़ा कि हम क्या कर रहे हैं, हमें अल्लाह ने दौलत दी है तो हम उसका क्या इस्तेमाल कर रहे हैं, और जुल्कर नईन जो है उन्होंने क्या करना था। तो لہٰذا اس چیز کو اللہ نے پیش کیا، اور خاص طور پہ جو اصحاب کہف کا قصہ ہے نا، اس میں توحید کی بہت خوبصورت طریقے سے بات ہوئی، اور یہ وہ میسج تھا جو دیتے دیتے اللہ کے نبی کو 10 سال گزر چکے تھے تقریباً، تو بتا دیا گیا کہ جس نے بھی توحید کی بات پیش کی ان کے ساتھ یہ معاملہ ہوگا، اور یہ ہوا، اور اللہ تعالیٰ نے کیسے ان کو کچھ عرصہ غار میں سلا دیا، اور اس کے بعد حالات بدلے، اور بالکل یہی بات میں مسلمانوں کے ساتھ ہوا. انشاءاللہ ہم جب یہ قصہ ڈیٹیل سے کریں گے تو اللہ کے نبی کے سفر ہجرت کو اور غار والوں کے قصے کو بھی ٹچ کریں گے تھوڑا سا، اور کس طرح سے وہ اس چیز میں نکلے. پھر اسی صورت میں ایک بہت معروف قصہ آئے گا موسیٰ اور خضر کا. علم کی دولت کتنی بڑی دولت ہے، یہ اس قصے میں جب پڑھیں گے، اور خاص طور پہ اس میں یہ بھی پتہ چل رہا تھا کہ کچھ کام بظاہر دیکھنے میں کچھ اور لگتے ہیں، وہ اللہ کی مشیت کا حصہ ہوتے ہیں، لیکن ان کے نتائج بہت مختلف ہوتے ہیں. تو اس قصہ موسیٰ اور خضر میں جہاں علم کی دولت ملے گی، وہاں یہ بھی پتہ چلے گا کہ اگر تمہاری زندگی میں آج حالات تنگ ہیں، کوئی ایسی چیز تمہارے ساتھ ہو رہی ہے یا ہوگی جس کو تم نہیں سمجھ پا رہے، تو پھر تمہیں اللہ تعالیٰ اس کے بعد اس میں سے بہت خیر دے گا. شرط یہ ہے کہ تم اللہ تعالیٰ پر راضی ہو جاؤ. اور اس طرح سے پھر ہم اس صورت میں جو باتیں سیکھیں گے، حقیقت یہ ہے کہ آج کے دور میں اس کی اتنی ہی ضرورت ہے جتنی کہ اس دور میں تھی. باقی رہے گی بات کہ ہم اس صورت کو کیسے پڑھیں، یہ ایک آخری سوال کر کے پھر ہم آگے اپنے اوپر لیں گے اس کو. آپ دیکھیے کہ کوئی بھی قرآن پاک کا حصہ، جیسے آج سورت کہف ہم پڑھنے لگے ہیں، اس کے بارے میں اسلام کا کیا رویہ کہ ہم اس کو کس سوچ کے ساتھ پڑھیں، کیسے پڑھیں، تو سمجھ لیجئے کہ جس ذات نے قرآن نازل کیا اس نے اس کے پڑھنے کے طریقے بھی بتائے ہیں. ٹھیک ہے، پہلی بات کہ قرآن کیسے پڑھیں، کب پڑھیں، کیا پڑھیں. ہمارے ہاں بعض دفعہ کچھ چیزوں کا اپنی مرضی سے یا کچھ بزرگوں کے اپنے تجربات کی روشنی میں جمع کر کے چند چھوٹے چھوٹے سورت نامے بنا دیے جاتے ہیں، جس میں ایک بڑا معروف پنج سور ہے، اور اس میں کچھ سورتوں کو تو بظاہر کچھ روایات ہے جس میں ضعف ہے اس کی بنیاد پہ، اور کچھ کو تجربوں کی بنیاد پہ پڑھنے کا حکم دیا جاتا ہے. اور آج بھی ہمارے کلچر میں بہت سارے لوگ ایسے ہیں کہ جو پورا قرآن کھولے نہ کھولے لیکن پنج سورہ ضرور پڑھتے ہیں. تو سمجھیے گا کہ سورت کہف ان صورتوں میں سے ہے کہ واقعی جس کے پڑھنے کا حکم اللہ تعالیٰ نے دیا. نبی صلی اللہ علیہ وسلم نے سورت کہف کے بارے میں جو ہمیں اشارے دیے بہت ہی خوبصورت ہے. جب اس کے مضمون پہ بات ہوگی وہ میں آج نہیں کروں گی، ورنہ تعارف بہت لمبا ہو جائے گا سورت کا، لیکن کرنی تو اصولاً آج ہی چاہیے، لیکن کوئی بات نہیں، ہر دن سورت کے ساتھ ساتھ ہم اس کو لیں گے تو زیادہ سیکھیں گے کہ یہ پوری سورت فتنوں کا توڑ ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم سے جو روایات ملتی ہیں، ہر جمعے کو آپ سورت کہف کی تلاوت فرماتے بھی تھے، اور آپ اس کا اہتمام بھی کرتے تھے اور حکم بھی دیتے تھے. کیوں؟ کیونکہ اس سورت میں چار واقعات کے ذریعے سے چار بڑے بڑے فتنے جو ہر دور میں مسلمانوں کو پیش رہے اس کا ذکر ہے. وہ انشاءاللہ جہاں وہ فتنہ آتا جائے گا ہم اس کے اوپر ڈسکس کرتے جائیں گے. لیکن جو چیز یہاں ہمیں دکھتی ہے وہ کیا ہے سورت کہف کے نام کے ساتھ، کہ سن لیجئے، برا بن اعظم راوی ہیں، کہتے ہیں کہ ایک رات ایک شخص رات کو گھر میں یہ سورت پڑھ رہا تھا، قریب ہی اس کا گھوڑا بھی بندھا ہوا تھا. اب چھوٹے چھوٹے گھر تھے، آپ اس واقعے کو سنتے کے سوچئے جیسے آج کے دور میں کوئی شخص کسی کے باکس روم میں رہتا ہو، باکس روم یو کے والے سمجھتے ہیں، سنگل روم کو کہتے ہیں. پاس ہی گھوڑا بھی تھا اور ساتھ ہی ان کا بچہ بھی سو رہا تھا. جو ہی یہ قرآن پڑھتے تو گھوڑا بھدکنا شروع ہو جاتا، اور یہ دیکھتے کہ اوپر آسمان سے ایک روشنی، ایک نور کی طرح کی چیز ہے جو بادلوں کی طرح سایہ کرتے ہوئے نیچے اتر رہی ہے. اب گھوڑے کے بھدکنے سے یہ ڈرتے کہ اگر اس کا پاؤں میرے بچے پہ پڑ گیا تو ہو سکتا ہے اس کو چوٹ لگ جائے. یہ قرآن جو ہی چھوڑتے پڑھنا تو گھوڑا بھی مطمئن ہو جاتا. ایک دو چار بار ایسا ہوا، بالآخر پھر وہ بند کر کے اس کو سو گئے. اگلے دن صبح نبی صلی اللہ علیہ وسلم سے جا کے ذکر کیا کہ کل بڑا انیوژل واقعہ میرے ساتھ ہوا، تو آپ نے فرمایا کہ یہ تو سکینت تھی، یعنی نور اطمینان تھا جو اس کے پڑھنے سے نازل ہوتا ہے. اور آپ نے فرمایا کہ اگر تم پڑھنا نہ چھوڑتے تو صبح تک تمہارے گھر میں اتنے فرشتے جمع ہو چکے ہوتے کہ بستی والے بھی دیکھ لیتے. اور وہ سورت جو اس وقت پڑھے تھے وہ سورت کہف تھی. یہ سورت کہف کے فضائل میں واقعہ صحیح بخاری اور مسلم میں آتا ہے. دوسری روایت نوٹ کیجئے کیونکہ یہ روایتیں بہت ضروری ہیں. وجہ یہ ہے کہ جب آپ کسی کو کہتے ہیں کہ جی آپ جو سورت پڑھتے ہیں اس کی کیا دلیل ہے، تو وہ بھی تو آپ سے پوچھیں گے کہ کیا دلیل ہے سورت کہف کی. اور جہاں تک میں جانتی ہوں سورت کہف شاید پنج سورے میں نہیں ہوتی. کہ ہوتی ہے، ٹھیک ہے، ہوتی ہے تو بہت اچھی بات ہے، لیکن یہ اگر کوئی پڑھتا ہے تو بہت ہی اچھے طریقے سے پڑھتا ہے. دوسری روایت ہے ابو دردہ سے, نبی صلی اللہ علیہ وسلم نے فرمایا جو شخص اس سورت کی ابتدائی 3 آیتیں اونلی 3 ورسز شروع کی پڑھتا ہے وہ فتنہ دجال سے محفوظ رہے گا. یہ ترمذی کی روایت ہے. صحیح مسلم میں کہ جو شخص سورہ کہف کی ابتدائی 10 آیتیں یاد کرے وہ دجال کے فتنے سے محفوظ رہے گا. اب سوال پیدا ہوتا ہے کہ دجال اور دجال کا فتنہ کیا ہے؟ تو دیکھیے لفظ دجل, دال جیم لام حکے کو کہتے ہیں. یہ دنیا جو ہے نا یہ دجل ہے. یہ جب آیتیں آئیں گی میں وہاں آپ کو زیادہ ایکسپلین کروں گی, ابھی اس پہ بات لمبی نہیں کرنا چاہتی, صرف حدیثوں پہ فوکس کیجئے گا. ابو سعید رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ نے فرمایا جو شخص جمعے کے دن سورہ کہف پڑھے 2 جمعوں کے درمیان اس کے لیے نور روشن ہو جاتا ہے. یہ بیہقی کی روایت ہے الدعوات الکبیر میں. پھر اسی طرح اس سورت کے بارے میں یہ بھی آتا ہے کہ اس کی شروع کی 10 آیتیں اور اس کی آخر کی 10 آیتیں یعنی سرے ہیں. حدیث میں جو الفاظ استعمال ہوئے نا وہ سرے ہیں, سورت کہف کے سرے. تو یہ پڑھنے والا فتنہ دجال سے محفوظ ہوتا ہے. تو گویا کہ یہ کوئی انیوژل سورت ہے جس کے اندر ہمارے لیے بہت کچھ ہے. ہم نے انشاءاللہ اس کو پڑھتے ہوئے شعور استعمال کرنا ہے اور اپنے لیے بھی یہ چیزیں رکھنی ہیں کہ میں اس سورت کے پیغام پر کتنا عمل کرتی ہوں. اور میں آپ سب کو اس چیز کی دعوت دوں گی کہ ویسے بھی آپ پڑھتے ہی تھے لیکن آپ اس کی تفسیر سننے کے بعد جب اگلے جمعے تک آپ اس کا کچھ حصہ سن چکے ہوں گے تو پھر جب سورت پڑھیں تو اس کے معنی کے اوپر غور و فکر کریں, انشاءاللہ آپ دیکھیں گے فائدہ ہوگا. اسی طرح ایک اور روایت ہے روح المعانی کی جس کے مطابق یہ پوری سورت جو ہے ایک ساتھ نازل ہوئی تھی 70,000 فرشتوں کے ساتھ. آئیے شروع کرتے ہیں اس سورت کو اور اللہ تعالیٰ سے مدد مانگتے ہیں کہ جو اس سورت کا اصل میسج ہے, جو اس کا پیغام ہے, وہ ہمیں لے دے. پیچھے ذکر ہوا تھا آپ کے ساتھ کہ سورت کہف اور سورت بنی اسرائیل جوڑا ہے, یاد ہے وہ ساری باتیں؟ وہ یہاں بھی یاد رکھیے گا کیونکہ اب ہم اس کو سورت بنی اسرائیل کے بعد پڑھنے لگے ہیں. دونوں سورتوں کے 12 رکوع ہیں, دونوں کی تعداد بھی آیتوں کی تقریباً برابر ہے. تیسرا دونوں کے اندر ربط کیا ہے؟ دونوں کے عین وسط میں مڈل آف دی سورہ میں آدم اور ابلیس کا قصہ آتا ہے. پھر اس میں ایک اور بھی چیز ہے کہ نہ صرف یہ کہ دونوں سورتوں کے 7ویں رکوع کا آغاز اس واقعے سے ہوتا ہے بلکہ دونوں جگہوں پر واقعے کی ابتدا بھی ایک ہی آیت سے ہوتی ہے. ابھی آپ خود پڑھیے گا جب آیتوں کو دیکھیں کہ دیکھیں لوگوں نے کتنی محنتوں سے قرآن کو پڑھا کہ جس جگہ پہ سورت بنی اسرائیل میں قصہ ہے آدم ابلیس آیا اسی جگہ پہ یہ آتا ہے. وہاں جو رکوع شروع ہوتا ہے وہی ادھر بھی شروع ہوتا ہے. اور اسی طرح سے ایک اور چیز بھی سمجھ لیجیے, وہ کیا ہے کہ دونوں سورتوں میں ایک ساتھ قرآن کے آغاز کی بات ہے. شروع میں سورت بنی اسرائیل کی آخری آیت کا آغاز وقل الحمد للہ الذی سے تھا, تو اس سورت میں کیا آ گیا؟ الحمد للہ الذی انزل علی عبدہ الکتاب. تو گویا کہ آپ کہہ لیجئے کہ قرآن پاک کی سورتوں کی ترتیب الہامی ہے. سمجھتے لفظ الہامی کو؟ نبی صلی اللہ علیہ وسلم نے اپنی مرضی سے نہیں کی, الہامی اللہ کے حکم سے ہوئی ہیں. اب دیکھتے ہیں کہ اس میں ہم اپنے لیے کیا پاتے ہیں. بسم اللہ الرحمن الرحیم الحمد للہ الذی انزل علی عبدہ الکتاب. ساری حمد و ثنا اور سارے شکر اللہ ہی کے لیے ہیں جس نے نازل کی اپنے بندے پر کتاب, اور یہ کتاب کیسی ہے؟ وَلَمْ يَجْعَلْ لَهُ عِوَجًا, اور اس میں اس نے کوئی کجی نہیں رکھی, کوئی ٹیڑھ نہیں رکھا. پہلی بات دیکھ لیجئے لفظ الحمد, بہت دن پہلے آپ نے اس لفظ کے ساتھ ایک سورت شروع کی تھی اور اس دن تو آپ بالکل نیو بورن بیبی تھے, سورت فاتحہ. اس دن آپ کو بتایا تھا کہ لفظ الحمد حمد سے حمیدہ یا حمیدو سے حامیم دال 3 معنی ہوتے ہیں اس کے, تعریف شکر اور ثنا. ثنا تعریف. لفظ الحمد بھی عربی کا ہے, اس کے مقابلے میں ایک اور لفظ بھی عربی میں مدح, عموماً شعری زبان میں استعمال ہوتا ہے مدح و ثنا. جس طرح اللہ تعالیٰ کے لیے ہم حمد بیان کرتے ہیں اسی طرح مدح بھی کرتے ہیں. دونوں کا فرق کیا ہے؟ حمد صرف اللہ کی ہوتی ہے اور مدح اوروں کی بھی ہو سکتی ہے. حمد وصف ہے جس کے لیے کیا جائے, اور محمود کا وصف حمد ہے, یعنی اللہ کی تعریف کی جا رہی. کس بات پہ تعریف کی جا رہی ہے؟ وہاں کیا ذکر تھا؟ الحمدللہ رب العالمین. وہاں تعریف تھی اس کے رب العالمین ہونے پہ، یہاں اس کی تعریف ہے الذی انزل علی عبدہ الکتاب. بات سمجھے؟ اللہ کی تعریف اس لیے کہ اس نے اپنے بندے پر ایک کتاب نازل کی، اس کی کتاب کی وجہ سے اس کی تعریف ہے. دیکھیے اللہ کی تعریف کی کوئی وجہ بھی آپ کو نہ ملے نا تو بات پھر بھی درست ہے. ایک جملہ نہ سمجھی میں، اکثر لوگ ہم بھی بولتے ہیں، اور وہ کیا ہے کہ اللہ کی تعریف اس لیے کہ اس نے ہم سب کو بنایا. سنا بعض دفعہ بچوں کو میں نے دیکھا ہے کہ اسلامیات میں لوگ پڑھاتے ہیں، بچوں اللہ کی تعریف اس لیے کرو کہ اس نے ہم کو پیدا کیا. اب اپنے اوپر لے، اللہ کی تعریف اس لیے کہ اس نے مجھے پیدا کیا، تو گویا کہ میں بہت بڑی چیز ہوں جس کو اللہ نے پیدا کر دیا. یہ غلط جملہ ہے، کاٹ دیں اس کو اپنی کتابوں سے، ذہن کی تختیوں سے. اللہ کی تعریف اس لیے نہیں کہ اس نے مجھے اور آپ جیسوں کو پیدا کیا. مجھے اور آپ کو پیدا نہ کرتا تو کیا اس کی تعریف نہیں تھی؟ اس میں تو ہم اپنی تعریفیں کر رہے ہیں کہ میرے جیسی ہستی کو اللہ نے پیدا کیا اس لیے اس کی تعریف کر دو. غلط ہے. ٹھیک ہے کہ اللہ مجھے، آپ کو، کائنات کے پتے پتے، پھول، بوٹے، صحرا، دشت، پورے گلوب پہ نظریں ڈالیں، اللہ اس میں سے کسی چیز کو بھی پیدا نہ کرتا، پھر بھی الحمدللہ رب، کیونکہ وہ اپنی ذات سے آپ محمود ہے. اس کی تعریف اس لیے کہ وہ کامل ہے، تعریف ہے اس کے کمال پر. یاد رکھیے اللہ کے سوا ہر چیز غیر کامل ہے، اللہ مکمل ہے. پرفیکشن کا لفظ دوسروں کے لیے مت بولا کریں. یہ بات میں کسی کی زبان سے سنتی ہوں نا تو میرا دل ہل جاتا ہے، لوگ کہتے فلاں پرفیکٹ. بعض دفعہ لوگ اشارے کرتے ہیں، کوئی چیز لکھیں تو میسج میں کرتے ہیں پرفیکٹ. پرفیکشن کے لائق صرف اللہ کی ذات ہے، یہ دوسروں کے لیے نہیں بول سکتے، یہ جھوٹا لفظ ہے. اللہ کی ذات پرفیکٹ، اور اس کے لیے جو عربی میں لفظ آتا ہے نا وہ سبحان آتا ہے، جس کو ہم عموماً اس کی تعریف اور بے نیازی کا لفظ کہہ دیتے ہیں. تو اللہ کے سوا چونکہ ہر چیز غیر کامل ہے، تو اس لیے ہم صرف اللہ کے لیے، اور مدح لوگوں کے لیے. مثال ہے، کسی کو آپ خوبصورت دیکھتے ہیں، کسی کا حسن ہے، آپ اس کی تعریف کرتے ہیں، کیا اس کی خوبی ہے؟ کیا آپ کا وہ حسن جو 16, 18, 20 سال, 25 سال کی عمر میں تھا وہ 50, 60 کی عمر میں رہ گیا، باقی ڈھل گیا نا؟ آپ کا ہوتا تو آپ جانے دیتی؟ بوڑھی عورتیں تو اور زیادہ کھینچتی کہ ہمارا حسن کہاں جا رہا ہے، ہم اس کو پکڑیں. تو ہمارا حسن ناقص ہے. آپ کو کسی کی آواز پسند آتی ہے، ذرا 20-25 سال بعد دیکھیے اس کی آواز کے اندر جب راشا آئے گا نا تو پھر ہمیں اس کی آواز بھی اچھی نہیں لگے گی. فرق ہے نا. ہاں، یہ تعریف کریں حسن دینے والے کی، آواز دینے والے کی. جو بھی دنیا میں کسی کو نعمت ملی ہے نا، اس کو دے کر کیا کہیں؟ الحمدللہ، اللہ کی تعریف ہے. اسی طرح ہم کہتے ہیں ایسی تعریف جس میں حمد کے ساتھ تعظیم اور محبت بھی ہو. اس کو بھی سمجھیے گا، بعض تعریفیں بدتمیزی والی ہوتی ہیں، بڑا میں نے سخت لفظ بنا کے بولا. بعض لوگ تعریف بھی کر رہے ہوتے ہیں نا تو ساتھ اس کی بےزتی کر رہے ہوتے ہیں، موٹی تم آج اچھی لگ رہی ہو، یہ آج کیا لگ رہی ہو تم، یہ ہمارے تعریف کے انداز ہیں. ہم تعظیم نہیں کرتے اور جل بھی رہے ہوتے ہیں، کٹ بھی رہے ہوتے ہیں کہ یہ آج اچھی کیوں لگ رہی ہے، میں کیوں نہیں لگ رہی. حمد کا لفظ ہوتا ہے نا، جب آپ کسی کے لیے بولتے ہیں نا تو ساتھ اس میں تعظیم، اور تعظیم کیا ہے انگلش میں؟ ریسپیکٹ، ہولینس، اور ساتھ ہی ساتھ اس میں محبت، حب. آپ دنیا میں کسی کی تعریف کرتے ہیں، ضروری نہیں کہ آپ اس وقت اس سے محبت بھی کر رہے ہوں. جیسے آپ کو کوئی واقعی اچھا لگ رہا ہے تو آپ کہتے ہیں دیکھو کتنا خوبصورت ڈریس ہے اس کا، یا کتنا اچھا کپڑا اس کا، کیا اس وقت آپ اسے محبت بھی کر رہے ہوتے ہیں؟ بالکل نہیں کر رہے ہوتے، عموماً بلکہ نہیں کر رہے ہوتے، ہم تو جل رہے ہوتے ہیں. لیکن ہم جب آتی ہے نا تو تین چیزیں لکھ لیجئے، کمال، تعظیم اور محبت. اللہ میں کمال بھی ہے، اللہ کی تعظیم بھی کرنی ہے، اور اللہ سے محبت بھی کرنی ہے. اور الحمد اس لیے کہ تو نے الذی انزل علی عبدہ الکتاب، اتنی آسان کتاب دے دی، کسی مشکل میں نہیں ڈالا. دیکھیے اب ذرا تھوڑا سا اگلے لفظ کو ملا کے تعریف کا ایک خوبصورت انداز تو دیکھیے، کہ یہاں تعریف اس لیے ہو رہی ہے کہ اس نے کتاب دی اپنے بندے کو، بیچ میں کسی اور کو نہیں ڈالا، براہ راست تو نے ہمیں کتاب دے دی. اس کو سمجھیے گا. دیکھیے آپ جب کسی سے ڈائریکٹ انسٹرکشنز لیتے ہیں تو اس بات کو ماننا آسان ہوتا ہے کہ انڈائریکٹ انسٹرکشنز کو. ڈائریکٹ بات کہنے والے نے جس انداز سے کہی ہوتی ہے، آگے پہنچانے والا بعض دوسرے انداز میں پہنچا دیتا ہے. फिर जब बाद में बात खुलती है तो झगड़ा ही निकलता है अंदर से, फिर तो फौरन रैप अप कर देना चाहिए कि अच्छा तुम दोनों सच्चे मैं झूठी, खामोश रहो। लेकिन हकीकत है, अल्लाह की ये कितनी बड़ी रहमत है कि उसने बराहे रास्त ये किताब मेरे हाथ में थमा दी। अपनी किताब को छू के तो देखें ये कहाँ से आई है। दुनिया में आप जिस कानून को भी मानते हैं ना, आपको बराहे रास्त उस मुल्क का सदर या वजीर नहीं देता। आप जिस मुल्क में रहते हैं, चले अमेरिका की बात कर लेते हैं, क्या अमेरिका में रहने वाले जिन लॉज को मानते हैं, क्या सदर ओबामा ने डायरेक्ट अपने हाथ से लिख के उनको दिए हैं? नहीं दिए। और सदर ओबामा तो रूल्स बनाते भी नहीं, वो तो बनते हैं पीछे कैबिनेट्स में और फिर कितनों की मुशावरत से वो पास होते हैं। और कितनी बड़ी ऑनर है कि आपके घर के दरवाजे पे एक ऐसी किताब, एक ऐसा कानून नॉक कर रहा है कि जो रब ने खुद भेजा है, हैंड रिटन। फर्क होता है? आपको पता है कि बहुत सारे फॉर्म्स है आप ऑनलाइन पे फिल करके भेज देते हैं, इट्स ओके। कुछ ऐसी जरूरत की चीजें होती, कहते नहीं इसको प्रिंट करें, हाथ से फिल करें, और अपने सिग्नेचर्स तो हाथ से ही करने होते हैं। कितना फर्क है, आपको कोई हैंड रिटन पोएम लिख के अपने हाथ से भेजे जिसमें मोहब्बत का इजहार हो, और कोई गूगल से सर्च करके उससे भी खूबसूरत लफ्जों वाली एक बस कॉपी एंड पेस्ट कर दे, किसका इफेक्ट ज्यादा है? हैंड रिटन, जज्बे उभरते हैं। ये तो आज दूसरों के बोले हुए लफ्ज हम बोल देते हैं ना, आगे आगे मैसेजेस पास करके दूसरों के, और दिस एंड दैट। लेकिन कुरान अल्लाह का डायरेक्ट खत है आपके नाम, अल्हम्दुलिल्लाह हिल्लजी अनजला अला अब्दी हिल किताब, और अनजला है नजला युनजिलु तंजील, दोनों लफ्ज पीछे बात कर चुके। नजला क्या होता है? थोड़ा थोड़ा करके देना। और अनजला क्या है? इकट्ठा दे देना। देखिए इतनी बारीक तफसीर की बारीकी है कि मुझे लगता है कि हम आगे जा ही नहीं पा रहे। अल्लाह ने अपने बंदे को सारी इकट्ठी दे दी, या ये मुराद है? हालांकि अमली तौर पे देखें तो 23 साल लगे। तो अनजला का काम अल्लाह ने खुद किया था। कैसे? अब गौर से सुनिएगा। लोहे महफूज से आसमाने दुनिया तक, ये कुरान का नजूले अव्वल है। जब कभी जिंदगी रहेगी आप उलूमुल कुरान पढ़ेंगे इंशाल्लाह, तो आप ये बातें उस वक्त और भी एंजॉय करेंगे। नजूले अव्वल क्या था? कि अल्लाह ने अपने पास से इस किताब को इस आसमाने दुनिया पे भेज दिया था, एट वंस, ये बोल के खुद दे दिया, लोहे महफूज सेव कर दी। ओरिजिनल कॉपी आज भी कुरान की आसमान पे है। वहां से फिर नजूले सानी, जो आसमाने दुनिया से कल्बे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पे हुआ था, सूरह बकरा में पढ़ चुके हैं, अला कल्बी का जिब्राइल आपके दिल पे भेजे, ये जिब्राइल के जरिए से नज़ला थोड़ा थोड़ा करके 23 साल में हुआ था। कितनों को बात समझ आ गई है? तो यहां नज़ला का लफ्ज है। इस वक्त अल्लाह ने ये लफ्ज बोलकर जिब्राइल को भी बीच में से निकाल दिया। कभी आप और मैं प्यार करते हैं तो बच्चों को जैसे हम गुदगुदाते हैं ना, बच्चों को प्यार करते हैं, सीने से लगाते हैं, भींचते हैं, यकीन करें उससे भी ज्यादा इस किताब को प्यार करने को दिल चाहता है। हालांकि इजाजत नहीं है, पसंदीदा भी नहीं, क्योंकि मसनून नहीं है कि अल्लाह के नबी या साहबा ने कुरान को चूमा हो, चाटा हो। लेकिन बिलीव मी, मेरा दिल करता है कि जन्नत में कुरान एक बच्चे की सूरत में मेरे हाथ में कोई दे दे, और मैं उसको इतना प्यार करूं, इतना उससे लिपटूं, इतनी मुझे उससे मोहब्बत आती है कि मेरा दिल करता है कि मैं इस किताब को अपने सीने के अंदर ले जाऊं। इतना प्यार आता है इस किताब पर, क्योंकि ये रब का कलाम है। और इसीलिए जब लोगों से इसे बेतनाई बरतती देखती हूं ना, तो आदत के बरखिलाफ मेरा दिल जो है ना कुड़ने लगता है, और जुबान से दर्द वाले लफ्ज निकल आते हैं। मैं कितनी दफा सोचती हूँ कि जो छुट्टी करते हैं मैं कुछ ना बोलूँ उनके बारे में, जो नहीं आते मैं उनको कुछ ना, और दिल में मेरे किसी के लिए कुछ नहीं होता, बल्कि दिल में ये होता नहीं आया तो फिर उसका पता होगा, कोई नहीं आते सुनने, नहीं आते तो ना आए। लेकिन वो दर्द एकदम दिल में आ जाता है, इनको क्यों नहीं पता कि ये क्या है? जैसे बच्चे के लिए जो माँ के दिल में मोहब्बत होती है तो माँ को पता होता है ना, दूसरों को नहीं आता लाड़, फिर माँ कहती इनको क्या पता कि इस बच्चे में मुझे कितना कुछ मिलता है। तो जितना आप इस किताब के अंदर डूबते जाएंगे आपको इसके खजाने दिखेंगे। 30 मिनट हो गए पूरे, और अभी तक पहली आयत के दो लफ्ज हैं इंट्रो के बाद, और हम इतनी देर में, मैं खुद अगर सूरत काफ देखूं, मैं जब जुम्मे को पढ़ती हूँ 20 मिनट, 18 से 20 मिनट लगते हैं पूरी सूरत पढ़ने में। लेकिन समझ के पढ़ना और बगैर समझ के पढ़ना, इसका कोई तकाबुल नहीं। बहुत सारे आपके साथी सिर्फ इसलिए कुरान पढ़ने नहीं आते कि उन्होंने घर बैठ के वजीफे करने होते हैं, और कोई बहुत बड़ी बात नहीं है कि उन्होंने सूरह कहफ भी वजीफे के तौर पे शुरू की हो, जो उन्होंने रोज बैठ के पढ़नी है और फिर उसको पढ़ के फूकना है और कुछ और करना है। अल्हम्दुलिल्लाहिल्लज़ी अंज़ला अला अब्दिही, आ जाइए लफ्ज अब्द पे, अब्द जान के कहा, पीछे भी कहा था सूरत बनी इसराइल। और कुरान का मिजाज समझिएगा, जहां भी किसी बड़े कारनामे का जिक्र होता है ना, वहां अल्लाह अपने नबी को अब्द कहता है। यहां भी कुरान के नजूल का जिक्र है, पिछली सूरत में सुभान अल्लजी असरा बी अब्दिही लैला मिनल मस्जिद अल हराम, वाकई मेराज एक बड़ा अनयूजल वाक्या था, उसकी तरफ इशारा था। और यही अंदाज आपको कुरान पाक में बाकी जगहों पे भी मिलेगा। बहुत एहतराम और मर्तबे के लिए यहां लफ्ज अब्द आया है। खालिक का किसी को अपना बंदा कहना, ये बहुत बड़े एजाज की बात है। आप देखिए कि कोई किसी का बंदा कब कहलाता है, जब उसके साथ डेडिकेट हो जाए, सबमिटेड, गुलाम, आपका गुलाम। आप ऐसे सोचते हैं ना, अरबों की आदत थी कि जिसको किसी काम में बहुत इन्वॉल्व पाते हैं ना, बहुत किसी चीज में मगन है, तो उसको उसका बंदा कहने लगते हैं। जैसे अब्दुद दुनिया गाली थी या एक किस्म का ताना था लोगों के लिए, ये तो दुनिया का बंदा बन गया। अब्द दरहम व दीनार, दिरहम व दीनार, अब्दुद दिरहम और अब्दुद दीनार, दौलत के पीछे भागने वाले को कहते थे। अल्लाह कहता है मेरा बंदा अब्द था क्योंकि ये मेरे साथ जमा हुआ था, डेडिकेटेड था। पुराने पाक में चार मुकामात पर आपके अब्द होने का जिक्र है। सूरत बकरा याद है, वाइन कुंतुम फी रईबिम मिम्मा नज़्ज़लना अला अब्दिना, तीसरा ही रुकू है सूरह बकरा का, अभी 30 आयतें भी पूरी नहीं, उससे पीछे वहां भी अब्द का जिक्र, और वहां भी मिम्मा नज़्ज़लना की बात थी। फिर सूरत इसरा अभी पढ़ी, जो पीछे सूरत बनी इसराइल, सुबहान अल्लज़ी असरा बी अब्दिही लैला मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा, और सूरत काहफ की आयत जो इस वक्त हमारे सामने है, और इसके बाद सूरत हदीद में आयत नंबर 9 में लफ्ज अब्द आएगा। क्या किया अपने बंदे पर, नाजिल की अल किताब। किताब क्या होती है, लफ्ज किताब का रूट अगर देखें तो काफ ताबा, कत्बुन अरबी जुबान में कहते हैं जमा करने को। उर्दू में आपने एक लफ्ज सुने खतो किताबत, ये वही लफ्ज है। किताब में सब चीजें जमा होती है ना, और खास तौर पे कुरान में तो सब कुछ जमा है, हुक्म, नहीं, किस्से, वाक्य, मिसालें। तो कुरान को किताब क्यों कहा, ये अल किताब लफ्ज के नीचे हाईलाइट करके लिख लीजिए, ये कुरान का सिफाती नाम है। यदि अगर कोई कह दे आप क्या करने जा रही हैं, तो आप कह सकते हैं मैं अल किताब पढ़ने जा रही हूं, क्या कर रही थी, मैं अल किताब पढ़ रही थी, तो बिल्कुल ठीक होगा। तो कुरान को अल किताब क्यों कहा, क्योंकि इसमें सब कुछ जमा है। और हकीकत यह है कि इस किताब के अंदर जो कुछ है, अगर उसको लिखने बैठ जाएं तो किताबों की किताबें लिखने की जरूरत पड़े, और हम इसको नहीं ला सकते। सारी बात को जमा कर लें तो अल्हम्दुलिल्लाहिल्लज़ी अनज़ला अला अब्दिहिल किताब, तमाम तारीफें उसकी हैं जिसने अपने बंदे पर किताब नाजिल की। गोया कि इसमें एक पैगाम है कि मुझे अल्लाह के सिवा किसी और का बंदा ना कहो, मैं उसकी तारीफों के गुन गाता हूं। और इतना पूरा एतमाद किस्म का आगाज है इस सूरत का, ऐसे लगता है कि इंसान को पूरा यकीन है कि जो किताब मैं पढ़ने लगा वो वलम यज अल्लाहु इवजा, उसमें कोई टेढ़ापन नहीं, मेरे उस्ताद में कोई झोल नहीं, मेरी किताब में कोई हैंकी पैंकी नहीं, कोई इधर की बात कोई उधर की बात नहीं है। कल किसी से मेरी बात हो रही थी, ऐसे ही मैंने पूछा कि जब आप स्कूल में जाते हैं या कॉलेजेस में जाते हैं तो पूरा वक्त क्या करते हैं, और आप सब में से जो खुद स्टूडेंट है या इस लाइफ से गुजर चुके हैं, आप अच्छी तरह जानते हैं। मैंने खुद अपना वक्त देखा हुआ है, जो मुझे वो याद आता है, आधे से ज्यादा दिन हमारा बस इधर से उधर और इधर से उधर में जाता था। पढ़ने का वक्त तकरीबन ऑलमोस्ट हाफ होता है, और अमेरिका का असूल मुझे पता है, यहाँ का मुझे नहीं पता, हर 45 मिनट के बाद 15 मिनट की ब्रेक, स्ट्रेच ब्रेक, वो घंटे को 45 मिनट का करते हैं। अगर पे देते हैं किसी को तो वो 45 मिनट काम करने की पे को घंटा करते हैं, 15 मिनट जिंदगी के निकल गए। और एक बच्चा या बच्ची कितने बजे सुबह जाती है, 9 बजे से 4 बजे, कितने घंटे हो गए, 4 के साथ 3 और लगा लीजिए, 7 घंटे। 7 घंटे में से अगर एवरेज कर लें तो 3.5 घंटे वो पढ़ के आते हैं, और जो पढ़ते हैं वो बहुत अच्छा पढ़ते होंगे, सेक्युलर ही सही लेकिन दुनिया के फायदे के। आप बताइए कि वो 3.5 घंटे बाकी जो इधर के उधर का, और उसके साथ घंटा आने और घंटा जाने का कर लें, तो 9 घंटे के बाद एंड ऑफ द डे रात को क्या लेकर आते हैं? उसको छोड़ दे, बहुत कुछ लाते होंगे, आप अपने ऊपर लें। ये किताब इतनी सीधी है, और इसके बाद फिर इंसान को टेढ़ कहाँ जिंदगी में दिखेगा। अरबी का एक शायर है तो वो कहता है कि ला तदनी इल्ला बिदहा, कहता है मुझे अपनी महबूबा के सिवा और किसी का बंदा ना कहा करो, कि बस मेरे लिए एक शर्फ है कि मैं उससे प्यार करता हूं। वो तो एक बातिल मोहब्बत ही ना, लेकिन जब आप और मैं इस किताब से जुड़ते हैं ना, तो मैं अपने अल्लाह से जो मोहब्बत होती है ना, वो भी कुछ ऐसी है कोई दिल में ही बस कोई टेढ़ापन दिखता है? अब इन 15 पारों के बाद भी दिल में डाउट है कि नहीं, ये ठीक फैसला नहीं था, ये सही चीज नहीं मैंने शुरू की, इसकी जगह तो मैं अरबिक लैंग्वेज कोर्स कर लेती और उसका फायदा हो जाता तो ये वो कर लेती। कभी है आपके दिल का तो मुझे नहीं पता, मुझे अपने दिल का पता है कि दिल के अंदर इवज तो क्या, अवज भी नहीं दिखता। थोड़ी सी इसकी डिस्क्रिप्शन देखिएगा, बड़ा खूबसूरत लफ्ज है इवज, आइन वाओ जीम। अवजा का लफ्जी मानी होता है एक तरफ झुकना, ये तकलील के लिए आता है, तकलील के किल्लत थोड़ा सा, यानी पॉइंट ऑफ इंग्लिश में लिख लेंगे अगर, कि तुम इस किताब में एक पॉइंट बराबर भी टेढ़पन नहीं जानते। अच्छा, अब जरा इसके आराब पे नजर डालिएगा, यहां क्या है, आइन के नीचे जेर है, वाओ के ऊपर जबर है और जीम के ऊपर भी जबर है, ठीक है? आइन की जेर के साथ जब आता है तो कलाम के अंदर टेढ़ापन, कलाम का टेढ़ापन क्या, जैसे मैं बोलूं तो आधे जुमले ही मेरे टेढ़े होते होंगे, आप बड़े नोट करते होंगे मेरे टेढ़े मेढ़े जुमले, कोई ना करे खुद बंदा कर लेता है। हम इधर का लफ्ज बोलते हैं, कभी है को है कह देते हैं, कभी इतने बेकार लफ्ज होते हैं, तो ईवज का लफ्ज यहां क्यों आया है, कि कलाम का टेढ़ापन। और जब ये अवज हो आइन वाओ जीम, तो इससे मुराद हिस्सी टेढ़ापन है। मैं आपको छोटी सी मिसाल दे, जैसे आप देखिए कि ये ग्लास कैसा दिख रहा है आपको, अगर आप इसको ये देखिए, ये ग्लास कैसा है, सीधा है ना, स्मूथ है ना, बिल्कुल प्लेन है। अब इस ग्लास को इधर करके ये बॉटल कैसी है, यूं टेढ़ी, ये इवज है ना, ये जो इवज है ना, यानी ये सीधी है देखने में, लेकिन ये बॉटल जिस तरह क्रुकिड है या कर्व्स है इसके अंदर, ये होता है अवज, वो टेढ़ापन जो आंख से दिखे। अब आप में से हर एक देख के कह सकता है कि बोतल चाहे खूबसूरती के लिए या सहूलत के लिए, लेकिन ये टेढ़ी टेढ़ी है, लेकिन ये ग्लास बिल्कुल सीधा, ठीक है? तो इस तरह का टेढ़ापन जो नजर आ जाए इसको तो अवज कहते हैं, लेकिन इवज वो टेढ़ापन होता है जो दिखता नहीं है। अंडरस्टैंड किया? अब किसी के कलाम में अगर जुमले टेढ़े मेढ़े हो जाते हैं, इधर की बात उधर होती है, फिर उसको हम नाप नहीं सकते, ठीक है? सूरह जुमर आयत 28 में भी यही बात अल्लाह ताला ने बता दी कि ये कुरान अरबिक है, हमने इसको पेश किया, गोया कि यहाँ रसूलुल्लाह को अल्लाह ताला के साथ जो ताल्लुक और निस्बत दी गई वो अब्द की है, और किताब जो है वो टेढ़पन से पाक है। तो गोया कि अल्लाह के नबी को बता दिया गया कि आपको हर तरह की कमी बेशी से पाक कलाम दिया गया, अल्लाह ताला की जात ने आपको ये किताब दी है, तो फिर वो आपको सिखाएगा भी और इसके ऊपर अमल करना भी सिखाएगा।